यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीको सिफारिशमा सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा नियुक्त। जनता समाजवादी पार्टीको आधिकारिकताका विषयमा महन्त ठाकुर पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार। तत्कालका लागि खोप अभियानमै सरकारको लगानी केन्द्रित रहने अर्थमन्त्री जनार्दन शर्माको भनाई। नेपालमा हिजो थप 2237 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 18 जनाको मृत्यु, 2050 जना संक्रमण मुक्त। र ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद विघटनसँगै त्यहाँका प्रधानमन्त्रीलाई पदमुक्त। समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त घटनाका दोषी पत्ता लगाएर कार्यवाही गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी प्रमुख शैलेश थापा छेत्रीलाई बालुवाटारमा बोलाएर हालसम्म भएको अनुसन्धान प्रगतिबारे जानकारी लिनुहुँदै जतिसक्दो चाँडो दोषी पत्ता लगाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। निर्मला पन्तको बलात्कारपछि हत्या भएको हिजो 3 वर्ष पुगे पनि अझै दोषी पत्ता लाग्न सकेको छैन। सर्वोच्च अदालतले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्त ठाकुरले निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भई शनाखत गर्नुपर्ने निर्णय विरूद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले हिजो अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन 15 गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो। 2077 असार 24 गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ। आधिकारिकता निरूपण गर्न निर्वाचन आयोगद्वारा गठित इजलासले गत बिहिबार केन्द्रीय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भई शनाखत गर्नुपर्ने देखिएको भन्दै साउन 11 गते बिहान 11 बजे आयोगमा उपस्थित हुन आदेश दिएको थियो। त्यस विरूद्ध ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष उपेन्द्र यादवलाई विपक्षी बनाएर यही साउन 8 गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको निजीकरण सम्बन्धी कार्य यथास्थितिमा राख्न आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले हिजो वायु सेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी कार्य जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो। अदालतले साउन 25 गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश समेत दिएको छ। अधिवक्ता आतिश कार्कीले वायु सेवा निगम निजीकरण गर्ने सरकारको तयारी रोक्न सर्वोच्चमा रिट दायर गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल राष्ट्रिय व्यवसायी महासंघले भेट गरी मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ। महासंघका अध्यक्ष नरेश कटुवाल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई हिजो बालुवाटारमा भेटेर कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र बिग्रिँदै गएकाले अर्थतन्त्र जोगाउन उद्योगी व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको हो। महासंघको टोलीले कोविड प्रभावित उद्योगी र व्यवसायीलाई निषेधाज्ञा अवधिभरको ब्याङ्क ब्याज 100% मिनाह गर्न र व्यवसाय तथा उद्योगलाई टिकाई राख्न सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउने वातावरण निर्माण गर्न समेत माग गरेको छ। प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिन पुगेको टोलीले सबै किसिमका आर्थिक क्रियाकलाप अनिवार्य रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गर्न समेत आग्रह गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा नेपाली कंग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। राष्ट्रपति भण्डारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहने गरी गत असार 29 गते गठित मौजूदा मन्त्री परिषदमा प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राज्यमन्त्री श्रेष्ठलाई हिजै प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। कोरोना भाइरसका कारण अस्तव्यस्त रहेको नेपालको आर्थिक सामाजिक अवस्थाको व्यवस्थापन आफैमा चुनौतीपूर्ण छ। यो विषम परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका नवनियुक्त राज्यमन्त्री उमेश श्रेष्ठ यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मन्त्रीज्यू नमस्कार अनि हार्दिक बधाई एवं शुभकामना छ। यो विषम परिस्थितिमा एक अनुभवी व्यवसायी समेत रहनुभएको तपाईसँग आम नागरिकले धेरै अपेक्षा राखेका छन्। कोविड नियन्त्रणका लागि तपाईँको प्राथमिकता के हुनेछ मन्त्रीज्यू?
सबभन्दा पहिले चाहिँ यो मेरो लागि चुनौती र अवसर दुइटै हो। सबभन्दा पहिले चाहिँ खोपै हो, खोपको सुनिश्चितता, खोपको खरिदलाई सबभन्दा पहिले प्राथमिकता दिन्छौँ। र अहिले खोपमा भएको व्यवस्थापन जो व्यवस्थापन पक्षलाई पनि एकदमै राम्रो बनाएर लैजाने, भिडभाडबाट बचाउने, अनि विदेश जाने मान्छेहरूलाई खोपको सुनिश्चितता गर्ने र सरकारी हस्पिटलहरूको अनुगमन तीव्र बनाइ चाहिँ यसलाई चाहिँ के गर्ने भने सेवामूलक अझ गुणस्तर सुधारका लागि प्रयत्न गर्ने। यसको अलावा म आफै एउटा विज्ञ समूह राखेर उहाँहरूको सुझावहरूबाट चाहिँ अगाडि चाहिँ लाने चाहिँ सोच बनाएको छु। जे जति स्टक छ यो खोपहरू यसलाई तुरुन्तै स्थानीय तहदेखि प्रदेशदेखि सबै ठाउँमा चाहिँ पुर्याउने चाहिँ कसरी हुन्छ चाँडोभन्दा चाँडो चाहिँ खोप चाहिँ सुनिश्चितता गर्ने। हामीलाई करिबन चाहिने खोपहरू चाहिँ खरिद गर्नको लागि जुनसुकै ठाउँबाट पनि एउटा पहल गर्ने, जुनसुकै मुलुक चाहे भनौँ इन्डिया भनौँ अमेरिका भनौँ जहाँबाट आउन सक्छ खोपको सुनिश्चितता गरी सबभन्दा यसलाई प्राथमिकता दिएर अगाडि चाहिँ लाने चाहिँ सोच बनाएको छु मैले।
अब राजनीतिमा कहिलेकाहीँ अनुभवी व्यक्तिको खाँचो रहेको भनेर पनि प्रतिक्रिया आउँछ र अनुभवी व्यक्ति आउँदाखेरि पनि विभिन्न प्रतिक्रियाहरू पनि आउने गर्छ। यहाँ व्यवसायमा र राजनीतिमा सँगसँगै लागिरहनु भएको एउटा व्यक्तित्वको नाताले यहाँको विज्ञताबाट के अपेक्षा गर्न सकिन्छ स्वास्थ्य क्षेत्रमा विशेष गरी?
होइन, म लामो समयदेखि यो स्वास्थ्य शिक्षा चाहिँ समितिमा बसेर मैले काम गरेको छु विगत 8 वर्षदेखि। मलाई स्वास्थ्यको समस्या बारेमा एकदम धेरै कुराहरू थाहा छ र मैले जानेको कुरा अब कतिपय चाहिँ यहाँ चाहिँ कुनै व्यक्तिले काम गर्यो कुनै व्यक्ति सक्सेसफुल भयो भने विरोध चाहिँ आएको म देख्छु, तर म यसलाई मैले सहजै ठानेको छु। कुनै कन्फ्लिक्ट अफ इन्ट्रेस्टको म कामहरू कदाचित गर्ने छैन, तैपनि मैले देखेको जानेको कुराबाट चाहिँ अहिले भएको यो विषम परिस्थितिलाई कोभिड-19 कसरी चाहिँ यसलाई व्यवस्थित गर्ने, कसरी चाहिँ खोपको सुनिश्चितता गर्ने, कसरी चाहिँ सर्वसाधारण जनताले खोप पाउने, यो चिजमा चाहिँ मेरो अनुभव र व्यवस्थापकीय क्षमतालाई मैले भर मगदुर प्रयत्न गरेर चाहिँ गरिब जनतादेखि सबैको लागि चाहिँ म सेवा गर्ने प्रण गरेको छु।
अन्त्यमा जस्तो सामान्य प्रधानमन्त्रीज्यूले यो वर्षको अन्त्यसम्ममा सबै नेपालीलाई खोप लगाउने भनेर आश्वस्त पार्नु भएको छ, अर्थ मन्त्रालयबाट पनि बजेटको कमी नहुने आश्वासन आएको छ, के यो वर्षभित्र आम नेपालीले खोप लगाई सक्छन् भनेर हामी ठोकुवा गर्न सक्छौ यतिखेर?
अनि सबभन्दा पहिलो प्राथमिकता सामान्य प्रधानमन्त्रीज्यूले पनि काम गर्न जा भनेर मलाई चाहिँ यो ठाउँमा पठाएको हो। म एउटा काम गर्ने व्यक्तिको नाताले जहाँबाट पाउन सकिन्छ चाँडोभन्दा चाँडो यसको एउटा सबभन्दा ठुलो कुरो खोप नलाइकन यसको प्रिभेन्सन नहुने भएको हुँदाखेरि यसमा सकेसम्म चाँडो भएको खोपलाई व्यवस्थित गर्ने, नयाँ खोपहरू खरिद गर्ने र यो यसको लागि चाहिँ फन्डको व्यवस्था गर्ने त्यो काममा चाहिँ म चाहिँ एकदम दिलो ज्यान दिएर लाग्छु। जहाँसम्म लाग्छ उहाँको प्रणलाई चाहिँ पुर्याउने चाहिँ अठोटमा म लाग्छु। जहाँसम्म लाग्छ मैले चाहिँ गर्नुपर्ने नेगोसिएसन, मैले गर्नुपर्ने अब यो बजेट मागको लागि पनि यो के कति चाहिन्छ अग्रिम एउटा प्लान गरे भोलिको बेलामा यो खोपको व्यवस्थापनलाई सबभन्दा पहिलो प्राथमिकता दिएर अगाडि चाहिँ मैले सोच बनाएको छु।
धेरै धन्यवाद छ यहाँलाई। यहाँको योजना अनुसारका कार्यहरू सफल हुँदै जान सकौं हाम्रो पनि शुभेच्छा छ। धन्यवाद यहाँलाई।
धन्यवाद यहाँलाई।
आदरणीय श्रोताहरू, हामी कुराकानी गर्दैथ्यौं नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठसँग। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा 10 दिन थप गरिएको छ। उपत्यकाका 3 प्रमुख जिल्ला अधिकारीको हिजोको बैठकले निषेधाज्ञा 10 दिन थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी डुण्डी प्रसाद निरौलाले जानकारी दिनुभयो। निषेधाज्ञाका प्रावधानमा भने कुनै परिवर्तन नगरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो। उपत्यकामा वैशाख 16 गतेदेखि निषेधाज्ञा लागू गरिएको छ। पछिल्लो समयमा निषेधाज्ञा क्रमशः खुकुलो बनाइएको छ। नेपालमा हिजो थप 2,237 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हिजो 10,569 नमूनाको पीसीआर परीक्षण गर्दा 1,539 जना र 3,265 नमूनाको एन्टीजेन परीक्षण गर्दा 698 गरी 2,237 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी हिजो कोरोना संक्रमणका कारण थप 18 जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या 9,713 पुगेको छ। यस्तै हिजो थप 2,050 जना संक्रमण मुक्त भएका छन् भने संक्रमण मुक्त हुने दर 94.6% रहेको मन्त्रालयले जनाएको छ। पर्वतमा 55 वर्ष उमेरमाथिका नागरिकलाई कोरोना विरूद्धको भेरोसेल खोप लगाउने कार्य जारी छ। लामो प्रतीक्षापछि खोप लगाउन पाउँदा पर्वतका ज्येष्ठ नागरिकहरू खुशी भएका छन्। पर्वतबाट हाम्रा संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
रोग र शोकले थलिँदै गएको उमेर, गाउँघरमा चलेको कोरोना महामारीको त्रास, संक्रमित र मृत्यु भएकाहरूको समाचार सुन्दा कुस्मा नगरपालिका सातकी सरस्वती शर्मालाई बाँचिँदैन कि भन्ने चिन्ताले सताइरहन्थ्यो। कोरोना विरूद्धको खोप लगाउन पाएपछि उहाँलाई अब रोग लागिहाले पनि अप्ठ्यारो अवस्था आउँदैन कि भन्ने लागेको छ।
पहिले लाउनु पर्थ्यो, अब अहिले लाइयो। हामीलाई त अब यसरी खोप आएपछि विश्वासै छ के, त्यही भनेर लगाएन। रोगले लान्छै भन्ने थियो,
कोरोनाको जोखिमको हिसाबले सबैभन्दा जोखिममा पर्ने पाका उमेरका व्यक्ति र दीर्घ रोगीहरूले यही हप्ता मात्रै कोरोना रोग विरूद्धको भेरोसेल खोप पाएका छन्। ढिलै भए पनि खोप पाउँदा कुस्माका महेन्द्र जोशीलाई खुसी लागेको छ।
स्वास्थ्य चौकीमा गएर हिजो खोप लगाइयो, धेरै आशा भयो अब बाँच्ने, सुरक्षित हुन्छ भन्ने मैले धेरै आशा गरेको छु।
तर पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका 64 वर्ष माथिका ज्येष्ठ नागरिकले दोस्रो मात्राको खोप पाएका छैन। ज्येष्ठ नागरिक संघ पर्वतका अध्यक्ष लोकनाथ आचार्य 55 वर्षदेखि माथिका सबै नागरिकलाई खोप लगाइसकेर बल्ल अरू समूहलाई खोप लगाउन सुझाव दिनुहुन्छ।
अहिलेसम्म ज्येष्ठ नागरिकलाई फागुनमा लगाएको इन्जन इन्जेक्सन थियो, त्यसलाई फेरि दोस्रो पटक लगाउन पाइएको छैन। यो खोप र उखोप भन्ने कुरा होइन, बरु सुरक्षित हुने खोप चाहिँ सबै उमेरका लागि 65 वर्ष माथिकाले लगाउनु पाउनु पर्यो।
पर्वतमा 55 वर्ष र त्यसमाथिका 7,500 जना व्यक्ति रहेका छन्। उनीहरू सबैलाई खोप लगाउन भने सरकारले पठाएको खोपले पर्याप्त छैन। सकेसम्म मितव्यय तरिकाले खोप लगाइएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख भोजराज गौतमले बताउनुभयो।
55 वर्षभन्दा माथिका, 65 वर्षभन्दा तलका पपुलेसन 8,500, भ्याक्सिन आउँछ 8,500, लाई भन्छ कलाई, शिक्षकलाई, चालक सहचालक अनि वैदेशिक रोजगार, अनि त्यसभन्दा पहिला छुटेका ज्येष्ठ नागरिकहरू भने भ्याक्सिनको मात्रा र सेवाग्राहीको मात्रा मिलेन।
कोरोना संक्रमणको जोखिममा रहेका ज्येष्ठ नागरिकलाई चाँडो खोप लगाउन र पहिलो चरणको खोप लगाएर छुटेकालाई दोस्रो मात्रा लगाउन सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचारमा पुनः स्वागत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन पुनः आग्रह गर्नुभएको छ। अखिल नेपाल महिला संघ सचिवालयको प्रथम बैठकलाई हिजो भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले सामाजिक जीवनका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्दै लैजानुपर्नेमा समेत जोड़ दिनुभयो। राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले छिमेकी मुलुक लगायत कूटनैतिक सम्बन्ध कायम भएका सबै मुलुकसँग बलियो र दीर्घकालीन परराष्ट्र नीति बनाएर अघि बढ़नुपर्ने बताउनुभयो। सांसदहरूले सरकार परिवर्तन हुने बित्तिकै परराष्ट्र नीति समेत परिवर्तन भए जस्तो देखिने अवस्थाको अन्त्य गरी अन्तर्राष्ट्रिय सवालहरूमा सबैको एकमत हुने खालको नीति बनाउनु पर्नेमा जोड़ दिनुभयो। सर्वोच्च अदालतमा सामाजिक सुरक्षा कोष खारेज हुनुपर्ने विषयमा परेको रिट निवेदनमा दुई न्यायाधीशबीच राय बाजिएपछि उक्त विवाद पूर्ण इजलासमा सुनवाई हुने भएको छ। न्यायाधीशद्वय तेज बहादुर केसी र बम कुमार श्रेष्ठले संयुक्त इजलासमा हिजो राय बाजिएपछि उक्त विवाद पूर्ण इजलासमा सुनवाई हुने भएको हो। न्यायाधीश केसीले सामाजिक सुरक्षा कोषमा सहभागी अनिवार्य गराउन नमिल्ने भन्दै अन्तरिम आदेश जारी गर्न उपयुक्त हुने राय व्यक्त गर्नुभएको छ भने न्यायाधीश श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सहभागी अनिवार्य गराउन मिल्ने भन्दै अन्तरिम आदेश जारी नहुने राय दिनुभएको छ। रिट निवेदनमा सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थाका कम्पनीहरूले उठान गर्दै आएको विषयलाई व्यवस्था गरी एकहोरो र अस्वाभाविक दबाव दिँदा वित्तीय क्षेत्रमा आतंक सृजना भएको उल्लेख छ। बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पनि उक्त कोषमा सहभागी हुन इन्कार गर्दै आएको उल्लेख छ। बैंकिङ क्षेत्रको हकमा श्रम ऐन 2074 लागू हुनुभन्दा पूर्वदेखि नै बहालमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 दफा 133(1)ले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरी सोही आधारमा बैंकहरूले बैंकमा कार्यरत कर्मचारीको नियुक्ति, सेवाका शर्तहरू, प्राप्त गर्ने सुविधाहरूको विषयमा कर्मचारी सेवा विनियमावली तर्जुमा गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई लागू गरी सोही विनियमावली बमोजिम नियुक्ति, अवकाश, अवकाशपछि प्राप्त हुने विभिन्न सुविधाको व्यवस्थापन गर्नुपर्ने रिट निवेदनमा माग छ। साथै कोषमा गरिएको योगदानबाट उचित प्रतिफल प्राप्त नहुने भएकाले त्यसमा सहभागितालाई स्वैच्छिक गर्न आवश्यक आदेशको माग समेत रिट निवेदनमा छ। मनाङ जिल्लालाई जोड्ने बेसी शहर चामे सड़क खण्ड बाढ़ी पहिरोका कारण गत जेठ 14 गतेदेखि अवरूद्ध भएपछि नयाँ ट्र्याक खोल्न नेपाली सेनाको प्राविधिक टोलीले अध्ययन थालेको छ। बाढ़ीका कारण सड़कका साथै जिल्लामा संचार र विद्युत सेवा समेत अवरूद्ध बनेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो। पहिरोले ओखलडुंगाको लिखु गाउँपालिका 9 पोकलीका 8 घर विस्थापित भएका छन्। गाउँमा खनिएको सड़क माथिबाट पहिरो झर्ने क्रम बढ़ेपछि स्थानीय दुई टोलका परिवार पूर्ण रूपमा विस्थापित भएको वड़ाध्यक्ष सुकुवीर तामाङले बताउनुभयो। साबिक पोकली गाउँ विकास समितिमा पर्ने च्याम्पोला र काउले गाउँमा पहिरोका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ। घर छोडेका स्थानीयवासी वर्षाको समयमा गाउँ नजिकैको सुरक्षित स्थानमा गोठ बनाएर बसेका छन्। स्थानीय तहले अवैज्ञानिक तरिकाले सड़क विस्तार गर्दा आफूहरू जोखिममा पर्नु परेको पीड़ितले गुनासो गरेका छन्। सरकारले विपदबाट प्रभावितको पुनर्स्थापनाका लागि अस्थायी आवास पुननिर्माण कार्यक्रमलाई तीव्र रूपमा अघि बढ़ाएको छ। यस वर्ष मनसूनजन्य विपदबाट क्षति भएका 8 जिल्लाका 573 घर परिवारलाई अस्थायी आवास निर्माणका लागि 2,86,50,000 रकम असार मसान्तभित्रै सम्बन्धित जिल्लामा पठाइसकिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत वर्षको विपदबाट क्षति पुगेका 22 जिल्लाका 4,937 निजी घर पुननिर्माण तथा पुनर्स्थापनाका लागि संघीय सरकारको तर्फबाट व्यहोर्नुपर्ने प्रथम किस्ता बापतको 29,96,26,000 रूपियाँ सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ। पाल्पामा लामो समयसम्म विद्युत कटौती हुने समस्या समाधान भएको छ। गल्याङबाट वैकल्पिक प्रसारण लाइन जडान गरेर समस्या समाधान गरिएको विद्युत प्राधिकरणका कार्यालय प्रमुख सुशील पौडेलले जानकारी दिनुभयो। बुटवलबाट पाल्पा जाने प्रसारण लाइन पुरानो, जीर्ण र भौगोलिक रूपमा विकट भएका कारण विद्युत कटौती हुने गरेकोमा वैकल्पिक लाइन जडान गरिएको उहाँले बताउनुभयो। नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरूपयोग गरेर टिकटक बनाउने एकजनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरो सामाजिक सञ्जाल फेसबुक मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोड़मोड़ गरी ट्रोल भिडियो बनाई सामाजिक सञ्जाल टिकटकमा पोस्ट गर्ने झापा मेचीनगरका सोम प्रसाद घिमिरेलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। बारेकोट गाउँपालिका 8 नलगाड नगरपालिका 5 सिमाना खारातर्फ जाँदै गरेको जीप जाजरकोटको लैखनमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा 4 घाइते भएका छन्। मृत्यु हुनेमा बारेकोट गाउँपालिका 8 55 लक्ष्मी सिंह रहेकी छिन्। घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य संस्था दल्ली लगिएको प्रहरीले जनाएको छ। जीप नलगाड नदीमा खसेको छ। अन्तर्राष्ट्रिय समाचारमा ट्युनिसियाका राष्ट्रपतिले त्यहाँका प्रधानमन्त्रीलाई पदमुक्त गरी संसद समेत भंग गर्नुभएको छ। कोविड 19 व्यवस्थापनमा सरकारको आलोचना गर्दै हजारौं मानिसले सड़क आन्दोलन चर्काएपछि राष्ट्रपति कैस सईदले प्रधानमन्त्री हिचेम मेचिचीलाई पदमुक्त गरी संसद विघटन गरिएको राष्ट्रिय टेलिभिजन मार्फत घोषणा गर्नुभयो। अब नयाँ प्रधानमन्त्रीको साथ लिएर अघि बढ़ने उहाँले बताउनु भएको छ। केही विपक्षीहरूले यसलाई कुको संज्ञा दिएका छन्। भारतको हिमाचल प्रदेश स्थित किन्नौर जिल्लामा पहिरोमा परी कम्तीमा 9 मृत्यु भएको छ। पहिरोका कारण पुल भत्किएर पर्यटक चढ़ेको गाड़ीमा परेपछि त्यसमा सवार 9 मृत्यु भएको हो। अमेरिकाको सरुवा रोग नियन्त्रण विशेषज्ञ डाक्टर एन्थोनी फसीले अमेरिकामा कोरोना भाइरस विरूद्धको खोप नलाएकाहरूमा संक्रमण दर बढ़िरहेको भन्दै कोरोना भाइरस नियन्त्रणमा अमेरिका गलत दिशामा गइरहेको बताउनु भएको छ। उहाँले कोरोना भाइरस खोप लगाउनेको संख्या कम भएको ठाउँमा डेल्टा भेरिएन्टको संक्रमण दर उच्च रहेको बताउनु भएको छ। यसैगरी उहाँले स्वास्थ्य स्थिति कमजोर भएकाका लागि कोरोना भाइरस विरूद्ध खोपको बुस्टर डोज दिने सम्बन्धी पनि अध्ययन भइरहेको जानकारी दिनुभएको छ। अहिलेसम्मको तथ्याङ्कले अमेरिकामा 49% व्यक्तिले खोप लिइसकेको देखाइएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले तत्कालका लागि खोप अभियानमै सरकारले लगानी केन्द्रित गर्ने बताउनु भएको छ। आइतबार पूर्व अर्थमन्त्रीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले पूर्ण खोप अभियानको सफलतामा नै अर्थतन्त्रको पुनर्जीवन आश्रित रहेकोले अर्थतन्त्रको संकट समाधान गर्न सरकारले पहल अघि बढ़ाएको जानकारी दिनुभयो। विकास बजेट कटारै भए पनि खोप खरिद गरेर आर्थिक गतिविधि चलायमान बनाउने कामलाई सरकारले प्राथमिकता दिएको अर्थमन्त्री शर्माले उल्लेख गर्नुभयो। राज्यका सबै क्षेत्रमा आत्मनिर्भरता सम्भव नभए पनि स्रोत व्यवस्थापनमा आत्मनिर्भर हुनै पर्छ भन्दै मन्त्री शर्माले त्यसका लागि औद्योगिक उत्पादन वृद्धि गर्ने गरी नीतिगत व्यवस्था मिलाउने जानकारी दिनुभयो। कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुँजीगत खर्च नबढ्नुमा विकासीय मन्त्रालयहरूको मात्र कमजोरी छ कि अर्थ मन्त्रालयको पनि कुनै कमजोरी छ भन्ने कुराको गम्भीर समीक्षा हुनुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले उत्पादनमूलक उद्योगको क्षेत्रमा गरिने लगानीमा केही समय स्रोत नखोज्ने नीति अख्तियार गर्न सुझाव दिनुभयो। त्यस्तै पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले अर्को बजेट ल्याउन सम्भव नदेखिएको भन्दै कृषि जलस्रोत पर्यटन हस्तकला र जड़ीबुटी जन्ने उद्योगलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो। कार्यक्रममा अर्थ सचिव शिशिर कुमार ढुंगानाले गत आर्थिक वर्ष चालू खर्च 89.68% भएको र पुँजीगत खर्च 64.71% भएको जानकारी दिनुभयो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली स्टक एक्सचेन्जको कारोबार सूचक नेप्सेले अल टाइम हाई रेकर्ड निर्माण गरेको छ। आइतबार नेप्से परिसूचक 54.31 अङ्कले बढेर 3058.63 बिन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बिन्दु हो। यसअघि नेप्सेले जेठ 31 गते 3025.83 बिन्दुमा पुगेर नयाँ अल टाइम हाई रेकर्ड निर्माण गरेको थियो। आइतबार नेप्से 3064 बिन्दुसम्म पुगेको भए पनि कारोबारको अन्तिम समयमा आइपुग्दासम्म केही घटेर 3058.63 बिन्दुमा कायम भएको हो। यस दिन नेप्से परिसूचकसँगै बजारको कारोबार रकममा पनि वृद्धि भएको छ। आइतबार 14,30,23,65,000 रुपियाँ बराबरका 4,41,14,000 किता शेयरहरू किनबेच भएका छन्। नेपालमा गत एक वर्षको अवधिमा उद्योग स्थापनाका लागि 1.5 खर्ब रुपियाँ लगानीको प्रतिबद्धता भएको छ। आर्थिक वर्ष 2077-78 1,56,64,00,000 लगानीमा विभिन्न 6 शीर्षकका 203 उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। पालो भएको छ खेल समाचारको।
अखिल नेपाल फुटबल संघ एन्फाले साफ प्रतियोगिता नेपालमा आयोजना गर्नका लागि दक्षिण एसियाली फुटबल महासंघ साफले प्रस्ताव गरेको बताएको छ। बंगलादेशले कोरोनाको कारण देखाउँदै साफ प्रतियोगिता आयोजना गर्न नसक्ने बताएसँगै साफ कहाँ हुने भन्ने बारे अन्यल बढ़ेको थियो। एन्फाले महासचिव इन्द्रमान तुलाधरलाई साफ महासचिव अनुवारुल हकले प्रतियोगिता नेपालमा आयोजना गर्नका लागि प्रस्ताव सहित पत्र पठाएको बताएको छ। यसभन्दा अघि दुई पटक आफ्नै भूमिमा साफको आयोजना गरेको नेपालसँगै साफ आयोजनाका लागि भारत मालदिव्स र श्रीलंकाले पनि दावी गर्दै सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल मुतालीले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। साफ च्याम्पियनसिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहनुभएका अल मुतारीले राजीनामा दिनुपर्ने कारण अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम निवाङ भएको सामाजिक सञ्जालमा लेख्नु भएको छ। यता एन्फाका वरिष्ठ उपाध्यक्ष निवाङले आफूमाथि षड्यन्त्र भएको बताउनु भएको छ। राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अल मुतारीले निवाङको कारण आफूले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रतिक्रिया दिँदै निवाङले आफूमाथि षड्यन्त्र भएको बताउनु भएको हो। निवाङले मुख्य प्रशिक्षक अल मुतारीको घोषणाले आफू आश्चर्य परेको समेत बताउनु भयो। निवाङले यस विषयमा छानबिन गर्न इन्फासँग माग समेत गर्नुभएको छ। कतार फुटबल संघको सहयोगमा गत चैतमा अल मुतारीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हाल्नु भएको थियो। अल मुतारीको नेतृत्वमा नेपालले इराक विरूद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप र एसिया कपका 3 गरी कुल 4 खेल खेलेको थियो। इन्फाले अल मुतारीको सम्झौता अवधि थप्नका लागि कतार फुटबल संघलाई पत्रचार गरिरहेकै अवस्थामा अल मुतारीले राजीनामाको घोषणा गर्नुभएको छ। दुई दिन अघि मात्र प्रशिक्षकको सम्झौता थप्ने विषयमा आफूलाई जानकारी नभएको भन्दै इन्फा उपाध्यक्ष समेत रहनुभएका कृष्ण बहादुर थापाले टेक्निकल कमिटीबाट राजीनामा दिनुभएको थियो। जापानमा जारी टोकियो ओलम्पिकमा 5 16 1 रजत 4 काँस्य सहित चीन पहिलो स्थानमा छ भने जापान 5 16 1 रजत सहित दोस्रो स्थानमा छ। अमेरिका 4 16 2 रजत 4 काँस्य सहित तेस्रो स्थानमा छ। त्यसै गरी 2 16 3 काँस्य सहित कोरिया चौथो स्थानमा छ। अहिलेसम्म भारतले भने 1 रजत प्राप्त गरेको छ।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यदेखि पूर्ण बद्री रही धेरै स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस, वर्षा 26.3 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:24 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीको सिफारिशमा सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त। जनता समाजवादी पार्टीको आधिकारिकताका विवादमा महन्त ठाकुर पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार। तत्कालका लागि खोप अभियानमै सरकारको लगानी केन्द्रित रहने अर्थमन्त्री जनार्दन शर्माको भनाई। नेपालमा हिजो थप 2,237 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 18 जनाको मृत्यु। 2,050 जना संक्रमण मुक्त। र ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद विघटनसँगै त्यहाँका प्रधानमन्त्रीलाई पदमुक्त। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।